यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरू। काठमाण्डौ उपत्यकामा कोरोना भाइरसको रोकथामका लागि लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हट्यो। बढ़दो प्रविधिको प्रयोगसँगै साइबर सुरक्षालाई थप मजबूत बनाउन समयानुकूल कानून निर्माण गर्नुपर्ने संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाई। र पाकिस्तानको पेशावर शहरस्थित एक शिया मस्जिदमा आत्मघाती बम विस्फोट, कम्तीमा 30 जनाको मृत्यु।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार विस्तारमा। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक काठमाण्डौमा शुरू भएको छ। बैठकको पहिलो दिन आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायण काजी श्रेष्ठले सम्बोधन गर्नुभएको छ। बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनैतिक परिस्थिति र एमसीसी बारे ब्रिफिङ गर्ने क्रममा पार्टीको निर्णयले देशलाई ठूलो दुर्घटनाबाट बचाएको बताउनुभयो। उहाँले बन्नै लागेको नयाँ गठबन्धन भत्काएर पुरानो गठबन्धन जोगाएको धारणा राख्नुभयो। नेता श्रेष्ठले एमसीसी सम्झौता पारित गर्न पार्टीले खेलेको भूमिकाको आलोचना गर्नुभएको थियो। आइतबार हुने केन्द्रीय समिति बैठकमा समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी, केन्द्रीय सदस्यहरूको मनोनयन, पोलिट ब्यूरो र स्थायी समिति गठन र पदाधिकारी चयनका साथै कार्य विभाजनका लगायतका विषयमा छलफल हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहनुभएका केन्द्रीय सदस्य देवेन्द्र पौडेलले जानकारी दिनुभयो।
आज अध्यक्ष कमरेडले संक्षिप्त परिस्थितिको बारेमा जानकारी दिनुभयो। त्यसपछि पार्टीमा विगत केही 4-5 दिनदेखि 5-7 दिनदेखि भएका छलफलहरूमा आफ्ना राखेका मतहरूको बारेमा आफ्ना भनाइहरू नारायण काजी श्रेष्ठले प्रस्तुत गर्नुभयो। आज उहाँहरू दुईजना कमरेड बोलेर अरू कुनै पनि एजेन्डा प्रवेश गरेन र अब आइतबार पनि हामीले नै प्रस्ताव भएका तत्कालको निम्ति चुनावसम्मको कार्य विभाजन, निर्वाचनको बारे हामी कसरी तयारी गर्छौं, त्यसको साथसाथै सम्भव भयो भनेदेखि चाहिँ पदाधिकारीको प्रसङ्गमा पनि टुङ्गो लगाउने गरी एजेन्डाहरू प्रस्तुत भएका छन्। यिनै बारेमा हामी भोलि दिनभरि होमवर्क गर्छौं र आइतबार बैठक गरेर करिब करिब आइतबार बेलुकासम्म
गत पुसमा भएको पार्टीको 8 राष्ट्रिय महाधिवेशनले चयन गरेको केन्द्रीय सदस्यहरूको पहिलो बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निरन्तरता दिने निर्णय लिए पनि अन्य पदाधिकारी टुङ्गो भने लगाइसकेको छैन। माओवादी केन्द्रको विधान अनुसार पदाधिकारीमा 1 जना अध्यक्ष, 1 जना वरिष्ठ उपाध्यक्ष, 6 जना उपाध्यक्ष, 1 जना महासचिव, 2 जना उपमहासचिव, 3 जना सचिव र 1 जना कोषाध्यक्ष रहने व्यवस्था छ। करिब 5 महिनाभन्दा बढ़ी समय प्रभावित भएको संवैधानिक इजलास आजदेखि गठन भई सुनवाई शुरू भएको छ। कायम मुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्कीले संवैधानिक इजलास गठन गरी 6 वटा मुद्दामा पेशी समेत तोक्नु भएको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्ध यही फागुन 1 गते सत्तारूढ़ दलले संसदमा महाअभियोगको प्रस्ताव दर्ता गरेपछि उहाँ निलम्बनमा पर्नु भएको छ। अहिले कायम मुकायम प्रधान न्यायाधीश कार्कीले इजलास गठन गरेर संवैधानिक इजलासमा विचाराधीन मुद्दाको सुनवाई अघि बढ़ाउनु भएको छ। कोविड 19 संक्रमण रोकथामका लागि काठमाण्डौ उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको छ। उपत्यकाको 3 जिल्ला काठमाण्डौ, ललितपुर र भरतपुरले आज यसअघि जारी भएका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण रूपमा हटाइएको जानकारी गराएको छ। आदेशमा पछिल्लो समय कोरोना संक्रमण घट्दै गएकोले भोलि फागुन 21 गतेदेखि लागू हुने गरी कानून बमोजिमका राजनैतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालन गर्न गराउन भनिएको छ। आदेशमा यसरी गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न पनि आग्रह गरिएको छ। तीनै जिल्लाका प्रशासन कार्यालयले संक्रमणको कठिन समयमा आदेशको पालना गरी संक्रमण रोकथाममा सहयोग गरेकामा सबैलाई धन्यवाद पनि दिएको छ। नेपालमा कोरोना संक्रमणका सक्रिय संक्रमित 7242मा झरेको छ। गत हप्ता फागुन 13 गते 9280 सक्रिय संक्रमित रहेकामा घटेर आज 7242 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यसै गरी काठमाण्डौ उपत्यकामा 1965 सक्रिय संक्रमितले आइसोलेशनमा रहेर उपचार गराइरहेका छन्, जसमा काठमाण्डौमा 818, भक्तपुरमा 88 र ललितपुरमा 1059 जना सक्रिय संक्रमितले उपचार गराइरहेका छनृ यसैबीच आज थप 126 जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 8933 नमूनाको परीक्षण गर्दा 116 संक्रमण पुष्टि भएको हो। गएको 24 घण्टामा 385 जना संक्रमण मुक्त भएका छन् भने थप एकजनाको संक्रमणका कारण मृत्यु भएको छ। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले दूरसंचार सेवालाई सर्वसुलभ र पहुँच योग्य बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। नेपाल दूरसंचार प्राधिकरणको 24 वार्षिकोत्सवको अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले डिजिटल नेपालको लक्ष्य पूरा गर्न सबै ठाउँमा सर्वसुलभ दूरसंचार सेवाको पहुँच स्थापित गर्नुपर्नेमा जोड़ दिनुभयो।
सरकारी निजी र अन्य सबै क्षेत्रको कार्य सञ्चालन कारोबार र संचारको आदान प्रदानका लागि सूचना प्रविधि अपरिहार्य साधन भएको छ। नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल सम्बन्धी अवधारणालाई कार्यान्वयनमा ल्याई सोही प्रकारका क्रियाकलापमा डिजिटल प्रविधिको प्रयोग गराउन नेपाल दूरसञ्चार प्राधिकरणले अहम भूमिका खेल्न सक्छ र खेल्नुपर्छ भन्ने मेरो बुझाइ छ। प्राधिकरणसँग भएको ग्रामीण प्रविधिको विकास कोषको उपयोग गरी मुलुकको सबै भागमा सुलभ सेवा उपलब्ध गराउन, दूरसञ्चार पूर्वाधारको विकास गर्न, दूरसञ्चार प्रविधिबाट सेवा प्रवाह गराउन, सहजीकरण गर्न प्राधिकरण अघि बढ़ोस् भन्ने मेरो आग्रह छ।
मन्त्री कार्कीले सेवा प्रदायकले दिने सेवाको गुणस्तरीयताका सम्बन्धमा नियामक निकायको हैसियतले नेपाल दूरसंचार प्राधिकरणले नियमित अनुगमन गर्नुपर्ने बताउनुभयो। मन्त्री कार्कीले बढ़दो प्रविधिको प्रयोगसँगै साइबर सुरक्षालाई थप मजबूत बनाउन आवश्यक रहेको र त्यसका लागि जनचेतनामूलक सन्देशसँगै समयानुकूल कानून निर्माण गर्नुपर्ने बताउनुभयो।
दूरसंचार सेवा प्रदायहरूको सेवा गुणस्तर, प्रभावकारिता, लागत समेतको नियमित अनुगमन र नियमन गरी सेवाग्राहीलाई निर्दिष्ट सेवा दिलाउन प्राधिकरण अग्रसर हुनुपर्छ। यस्ता सेवा प्रदायकहरूलाई दूरसंचार सेवाको अनुमति दिँदाका शर्तहरू पालना गराउन प्रभावकारी रूपमा अगाडि बढ्नुपर्छ। दूरसञ्चार सेवाको विस्तारसँगै यसका जोखिमहरू पनि बढ्दै गएका छन्। सबै प्रकारका क्रियाकलाप र कारोबार डिजिटल माध्यमबाट हुने भएपछि यससँग सम्बन्धित डाटाको सुरक्षा, व्यक्तिगत गोपनीयताको सुरक्षा एवं साइबर अपराध न्यूनीकरण तथा रोकथाममा समेत प्राधिकरणले भूमिका खेल्नुपर्छ। दूरसञ्चार क्षेत्रको सबलीकरणका लागि यस सम्बन्धी नीति र कानूनहरूमा समानुकूल परिमार्जन र पुनर्लेखन गर्नु आवश्यक देखिएको छ।
कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डाक्टर वैकुण्ठ अर्यालले नेपाल दूरसंचार प्राधिकरणले परिवर्तित समयअनुसार आफ्नो कार्यशैलीमा परिमार्जन र सुधार गर्दै अघि बढ़नुपर्ने बताउनुभयो। कार्यक्रममा प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले डिजिटल डिभाइडको अन्त्य गर्न प्राधिकरण सचेत रहेकोले दूरसंचार ऐनको समसामयिक सुधार आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा दूरसंचार सेवाको गुणस्तर सर्वे गर्ने मोबाइल एप क्यूओई सर्वे एप पनि सार्वजनिक गरिएको थियो। गृहमन्त्री बालकृष्ण खाँडले आगामी वैशाख 30 गते हुने स्थानीय तह निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयभीत वातावरणमा सम्पन्न हुने बताउनु भएको छ। रूपन्देहीको श्री पखलिहवा माध्यमिक विद्यालयको 63 वार्षिकोत्सव एवं भवन शिलान्यास कार्यक्रममा गृहमन्त्री खाँडले राष्ट्रिय राजनीतिको मूलधारमा नआएका राजनैतिक दलहरूलाई निर्वाचनमा भाग लिन आग्रह गर्नुभयो। सरकार लोकतान्त्रिक गणतन्त्रबाट पछि फर्कन नसक्ने भन्नुहुँदै गृहमन्त्री खाँडले संविधानमा कुनै कमी कमजोरी भए त्यसलाई सुधार्न वा परिष्कृत गर्न सकिने बताउनुभयो। गृहमन्त्री खाँडले कुनै पनि बहानामा हिंसालाई स्वीकार्न नसक्ने पनि बताउनुभयो। नेपाली कंग्रेसका महामन्त्री गगन कुमार थापाले उत्तेजनाको राजनीति देश र समाजका लागि घातक हुने बताउनु भएको छ। नेपाली कंग्रेस मादी गाउँपालिका कार्यसमिति कास्कीद्वारा आयोजित अगुवा कार्यकर्ता भेलाको उद्घाटन कार्यक्रममा महामन्त्री थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले यति ठूलो परियोजनामा सबैलाई मिलाउन सफल बनेको बताउनुभयो। एमसीसी सम्झौतामा कम्युनिष्टले दोहोरो भूमिका खेलेर जनतालाई उत्तेजित बनाएको उल्लेख गर्नुहुँदै महामन्त्री थापाले कंग्रेसले उत्तेजना फैलाउने नभई चेतना फैलाउने, भड़काउने नभई मिलाउने जस्ता चरित्र देखाउँदै आएको बताउनुभयो। आसन्न निर्वाचनका लागि पार्टी संगठनलाई मजबूत बनाउँदै अघि बढ़न आग्रह गर्नुहुँदै महामन्त्री थापाले आगामी निर्वाचनमा ठूलो वा सानो जोसुकै नेता भए पनि आफ्नो टोललाई सम्हाल्ने जिम्मा लिनुपर्ने बताउनुभयो। प्रतिनिधि सभा सार्वजनिक लेखा समितिले समितिको वार्षिक प्रतिवेदन 2078 पारित गरेको छ। समितिको आज बसेको बैठकले समितिको 21 वार्षिक प्रतिवेदन 2078 पारित गरेको हो। समितिको प्रतिवेदनमा सार्वजनिक लेखा समितिका निर्णय तथा निर्देशनहरू, महालेखा परीक्षकको विभिन्न वार्षिक प्रतिवेदनमा उल्याइएका बेरुजुका सम्बन्धमा भएका काम कार्यवाहीहरूको विवरणहरू र विभिन्न समयमा समितिले गठन गरेका उपसमितिका प्रतिवेदनहरू समेटिएका छन्। राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिमा तेस्रो मुलुकबाट आयात हुने सुपारीको व्यापारमा भइरहेको नीतिगत व्यवस्थाका बारेमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन पेश गरिएको छ। उपसमिति संयोजक सांसद रमेश जंग रायमाझीले आज समिति सभापति तारादेवी भट्टलाई प्रतिवेदन पेश गर्नुभएको हो। प्रतिवेदनका विषयमा समितिको आगामी बैठकमा छलफल गरी सरकारवाला निकायलाई निर्देशन दिइने सभापति भट्टले जानकारी दिनुभयो। व्यवसायको प्रभावमा परेर सरकारले देशमा आवश्यकता भन्दा बढ़ी सुपारी आयात गर्न दिएको उपसमितिको प्रतिवेदनमा उल्लेख छ। राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहालले प्रतिनिधि सभामा उत्पन्न राजनीतिक विवादले राष्ट्रिय सभाको बैठक प्रभावित हुन नहुने बताउनु भएको छ। आफ्नो कार्यकालको उपलब्धिबारे आज जानकारी दिनुहुँदै उपाध्यक्ष दाहालले विज्ञको प्रतिनिधित्व भएको स्थायी सदनका रूपमा रहेको राष्ट्रिय सभामा प्रतिनिधि सभामा उत्पन्न राजनैतिक विवादले सभा सञ्चालन हुन नसकेको बताउनुभयो। उहाँले सातै प्रदेशका उपसभामुख भेलाबाट पारित घोषणा पत्र कार्यान्वयन भएमा सरकार संघीय संसद र प्रदेशसभा संविधानको मर्म र भावना अनुरूप समावेशी मुद्दा कार्यान्वयनमा सहज हुने बताउनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर महानगरपालिका निवासी डीबी लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री देउवाले आज शोक वक्तव्य मार्फत उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गर्नुभएको छ। लामा विक्रम सम्बत 2028 कंग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको सहयोगीका रूपमा रहँदै आउनुभएको थियो। विक्रम सम्बत 2030 प्रजातन्त्र स्थापनाका लागि आर्थिक सहयोग जुटाउन गरिएको विमान अपहरण काण्डमा भारततर्फ बसेर लामाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको पार्टी कार्यालयले जनाएको छ। रेडियो नेपालका श्रव्य सामग्रीहरूलाई समयानुकूल डिजिटल प्रविधिमा रूपान्तरण गरी अभिलेख राख्ने सम्बन्धमा आयोजना भएको 6 दिने प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रमको समापनमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालमा भएका श्रव्य सामग्रीलाई उच्च प्रविधिको प्रयोग गरी पछिसम्म जीवित राख्ने कार्यमा तालिमले थप सहयोग पुग्ने बताउनुभयो। कार्यकारी निर्देशक केसीले रेडियोका पुराना विषयवस्तुलाई डिजिटाइजेशन मार्फत विश्वभर पुर्याउने र अनलाइन बिजनेस पनि गर्न सकिने बताउनुभयो। रेडियो नेपालका तालिम शाखाका प्रमुख जनार्दन विष्टले भविष्यमा डिजिटल प्रविधिको प्रयोग मार्फत रेडियो नेपालका श्रव्य सम्पत्ति संरक्षण गरिने बताउनुभयो। वेस्ट कम्पनी सिंगापुरका प्रशिक्षक पुनित भानुशाली र सुधांशु गुप्ताले डिजिटाइजेशन र आर्काइभिङ अडियो कन्टेन्ट सम्बन्धी तालिम प्रदान गर्नुभएको थियो। तालिममा इन्जिनियरिङ र कार्यक्रम शाखाका 28 जनाको सहभागिता थियो। सुर्खेतमा रहेको बराहताल संरक्षण र प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ। यसको संरक्षण सम्वर्धन एवं प्रचार प्रसार गर्न सके कर्णाली प्रदेशकै धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास हुन सक्ने सरोकारवाला बताउँछन्। सुर्खेतबाट संवाददाता आकाश तारा बयकको रिपोर्ट।
बराहतालमा जलकुम्भी, कमल आदि जातका वनस्पति पाइनुका साथै विभिन्न पशुपंक्षी चराचुरुङ्गीको आवाजले रौनकमय हुने भएकाले अनुकरणीय छ। वरिपरि अग्ला डाँडाले घेरिएको जंगलको बीचमा रहेको ताल निकै सुन्दर छ। करिब 26 बिघा क्षेत्रफलमा फैलिएको बराहताल अहिले आवश्यक संरक्षण सम्वर्धन र प्रवर्धनको अभावमा जीर्ण बन्दै गइरहेको छ। भौगोलिक विकटताका कारण सरकारवालाको आँखामा पर्न नसक्नु यो तालको प्रमुख विडम्बना रहेको स्थानीय उमा जीसीको भनाइ छ।
स्थानीय स्तरबाट पनि यसलाई त्यति राम्रोसँग संरक्षण नभएको, त्यसमाथि पनि अब राज्य पक्षबाट राम्रो खालले संरक्षणहरू नभए,
वर्षेनी खहरे खोलाले बगाएर ल्याउने माटोले पुरिँदै जानु, किनारका रूखहरू ढलेर क्रूप बनाउनुका साथै जलकुम्बी, लेउ, पटारो जस्ता झारहरूले तालको सुन्दरतामा हरास ल्याएका छन्। पशु चरण र वन विनाशले ताल वरिपरिको जंगल उजाड बन्दै गएको छ। ऐतिहासिक तथा पुरातात्विक र पर्यटकीय सम्भावना बोकेको रमणीय यस बराहतालको संरक्षण सम्वर्धन भौतिक पूर्वाधार विकास गर्न सके प्रदेशकै पहिचान दिन सफल हुने हेमराज बिष्ट बताउनुहुन्छ।
प्रचार प्रसार र केही भौतिक पूर्वाधारहरू निर्माण गर्ने हो भने पर्यापर्यटनको राम्रो गन्तव्य स्थल हो यो। यतातिर सबै सरकारवालाहरूले सोच्न आवश्यक देखिन्छ।
बराहताल गाउँपालिका अध्यक्ष सदस्य तेजबहादुर बस्नेतले विगतमा सबैले व्यवस्था गर्दा ब्रहाताल ओजेलमा परेकाले अब प्रदेश सरकारसँग मिलेर यसको संरक्षण प्रचार गरी पर्यटकीय गन्तव्य बनाउन योजनाबद्ध विकासमा जुटेको बताउनुहुन्छ।
अहिले बाटो बनाएपछि प्रदेशसँग समन्वय गरेर त्यसलाई चाहिँ सरसफाई गर्ने र त्यो जंगललाई यथास्थानमै राख्न सकेर त्योभन्दा अझ राम्रो बनाउन सक्यो भने एक किसिमको तपोभूमि बनाउन सकिन्छ कि।
ब्रहाताल कर्णालीकै गहना र गरिमा हो, यसको संरक्षण सम्वर्धन तथा व्यवस्थापनमा सरकारवालाले ध्यान पुर्याउन सके धार्मिक तथा पर्यटकीय गन्तव्य बन्न सक्ने देखिन्छ। आकाश तारा बैक रेडियो नेपाल सुर्खेत।
श्रम ऐन 2074 को पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
ओइ, के हो तेरो चाल? बडो चिन्तित देखिन्छस् त।
ए तपो, जीवनदेखि नै वाक्क लागिसक्यो यार, मन्न पनि नसकिने। तल्ला गरेले विदेश आउँ भन्थ्यो, आफूसँग पैसा पनि भएन। लालावाला च्याउ च्याउ कराउँछन्, पेट खाली भए कराउने भए, बुढी उफ्रेर हैरान छ। खै कस्तो कर्म लिएर जन्मेछ यार।
के कर्म शर्मको कुरा गरेको, सानो तिनो भए पनि काम गरे भइहाल्यो नि, भातै खानालाई त के समस्या होला र?
ए चामल दाल चाहिँ आकाशबाट बर्सिन्छ नि, वाइयात कुरा गर्दो रहेछ।
मैले जिस्काको होइन भने, पोहोर साल मेरो पनि हाल तेरो जस्तै थियो, अहिले मैले काम गर्दैछु त।
तेरो जस्तो मेरो चिन्जान कहाँ छ र यार, गरिबको को हुन्छ र? लौ लौ, मलाई पनि काम मिलाइदेन यार, साह्रै दुःख पो पाइयो।
या के कुरो गरे होला, हामी जस्तैकै लागि त प्रधानमन्त्री रोजगार कार्यक्रम हो नि। बरु तँ पनि वडा कार्यालयमा रोजगारी पाऊ भनेर निवेदन दे न। मैले निवेदन दिएको थिएँ, यी अहिले म काम गर्दैछु त।
ए हो र, लौ यार, मेरो पनि नाम दर्ता गर्न सोर्स फोर्स लगाइदिएन, कल्याणै हुन्छ यार, धर्मै लाग्नेछ।
हैट, के को सोर्स फोर्स नि? वडा कार्यालयमा जाने, फारम भर्ने।
हो र,
तपाईहरू पनि बुझ्नुहोस्, यदि तपाई पनि 18 देखि 59 वर्षको हुनुहुन्छ, आर्थिक रूपले कमजोर हुनुहुन्छ र रोजगारी वा स्वरोजगारीबाट आमदानी गर्न सक्नु भएको छैन भने नजिकैको वडा कार्यालयमा गएर निवेदन दर्ता गर्नुहोस्। याद राख्नुहोस्, निवेदन दिने मिति फागुन मसान्तसम्म मात्रै छ है।
श्रमको सम्मान, राष्ट्रको अभियान, न्यूनतम रोजगार, नागरिकको अधिकार, प्रधानमन्त्री रोजगार कार्यक्रम।
अब बाँकी समाचार। तनहुमा करेन्ट लागेर आज एकजनाको मृत्यु भएको छ। बारीमा सिंचाई गर्नका लागि खोलाबाट मोटर पम्प जोडेर पानी तान्ने क्रममा करेन्ट लाग्दा ब्यास नगरपालिका 1 का 68 वर्षीय ओम बहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको पेशावर शहरस्थित एक शिया मस्जिदमा आत्मघाती बम विस्फोट हुँदा कम्तीमा 30 जनाको मृत्यु भएको छ। शुक्रबारको प्रार्थना सभा भइरहेका बेला विस्फोट भएको थियो। घटनामा परि 50 भन्दा बढ़ी मानिस घाइते भएका बीबीसीमा उल्लेख छ। घटनाको हालसम्म कुनै पनि विद्रोही समूहले जिम्मेवारी लिएका छैनन्। रूसले युक्रेनको जापोरी जजिया आणविक केन्द्रमा नियन्त्रण कायम गरेको छ। केन्द्रलाई नियन्त्रणमा लिन रूसी सेनाले गरेको विस्फोटका कारण भीषण आगलागी भएको थियो। आगलागी नियन्त्रणमा आइसकेको र केन्द्र वरपरको विकिरणको स्तर भने अहिलेसम्म सामान्य नै रहेको बताइएको छ। रूसले युक्रेनी शहर खेर्सनमाथि नियन्त्रण कायम गरिसकेको छ भने अर्को रणनीतिक बन्दरगाह शहर मरियुपोल नियन्त्रणका लागि व्यापक आक्रमण गरिरहेको छ। आणविक केन्द्रमाथिको रूसी आक्रमणको विश्वभर विरोध भइरहेका बेला रूसले भने आफ्नो कुनै हात नरहेको बताएको छ। यसैबीच रशिया र युक्रेनका प्रतिनिधि मण्डल बीच भएको वार्तामा सर्वसाधारणलाई मानवीय सहायता प्रदान गर्न सहज बनाउने सहमति भएको छ, तर वार्तामा युद्ध विराममा भने सहमति हुन सकेन। रूसले राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा जारी आक्रमण योजना अनुसार नै अघि बढ़िरहेको बताएकै बेला दुई पक्ष बीच वार्ता भएको थियो। अब आर्थिक समाचार।
तनहु हाइड्रो पावर लिमिटेडले 104 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजना निर्माण गर्ने भएको छ। तनहुको रिसिङ गाउँपालिका 1 मा 140 मेगावाट क्षमताको तनहु जलविद्युत आयोजना निर्माण गरिरहेको कम्पनी तनहु हाइड्रो पावरले उक्त आयोजना निर्माण गर्न लागेको जनाएको छ। तनहु जलविद्युत आयोजनाको 140 मिटर अग्लो कंक्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाह समेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत आयोजना निर्माण गर्न लागि हाइड्रो पावरका प्रबन्ध संचालक किरण कुमार श्रेष्ठले जानकारी जानकारी दिनुभयो। कम्पनीले आयोजनाको विद्युत उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ। साथै दात्री निकाय एडीबीबाट प्राप्त करिब 35 लाख अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाइन तथा बोलपत्र सम्बन्धी कागजात तयार गर्ने परामर्श सेवा खरिदका लागि सम्झौता समेत भइसकेको छ। बन्दीपुर गाउँपालिका 6 र देवघाट गाउँपालिका 3 सरङघाट नजिकै रहेको सेती नदीमा 32 मिटर अग्लो बाँध निर्माण गरिनेछ। पानीको प्रवाहलाई देवघाट स्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्ध भूमिगत जलविद्युत गृहमा खसाली विद्युत उत्पादन गर्ने योजना रहेको छ। नेपाली बजारमा सुनको मूल्यले 1.5 वर्ष यताकै सबैभन्दा उच्च दर कायम गरेको छ। शुक्रबार सुन तोलामा 900 रुपियाँले बढेर प्रति तोला 79,900 रुपियाँमा कारोबार भएको छ। यसअघि 2077 साउन 20 गते सुन प्रति तोला 79,800 रुपियाँमा किनबेच भएको थियो। 1 वर्ष 6 महिनापछि शुक्रबार सुन सबैभन्दा महँगो भएको हो। नेपाली सुन बजारको इतिहासमा 2077 साउन 23 गते सुन तोलाकै 103,500 रुपियाँमा पुगेर सबैभन्दा उच्च मूल्य कायम भएको थियो। सुनको मूल्य आगामी साता 1,00,000 रुपियाँ नाग्ने अनुमान गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात क्यालिब्रेशन फ्लाइट शुक्रबार सम्पन्न भएको छ। बिहिबार र शुक्रबार बिहान गरी भएको क्यालिब्रेशन फ्लाइटका क्रममा अन्य उडानहरू भने नियमित हुन सकेका थिएनन्। शुक्रबार 2 घण्टा क्यालिब्रेशन फ्लाइट भएकोमा त्यस अवधिमा जहाज आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान अवतरण केही समयको लागि अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक प्रेमनाथ ठाकुरले बताउनुभयो। करिब 2 घण्टासम्म भएको उक्त क्यालिब्रेशन फ्लाइटका कारण शुक्रबार बिहान 11 देखि 31 बजेसम्म धेरै जहाज आकाशमै होल्ड भएका थिए भने त्यस अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुने जहाज आकाशमै घुमिरहेका थिए। बागलुङको कुसमिसेराका किसानले मुलाको बिउ उत्पादन गर्न रोकेका छन्। मुलाको बिउ उत्पादनका लागि प्रसिद्ध मानिएको बागलुङको जैमिनी नगरपालिका एक कुसमिसेराका किसानले केही वर्ष यता मुलाको बिउ उत्पादन रोकेका हुन्।
उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार अजय बमबाट।
ए डिभिजन क्लब न्युरो टिम एनआरटी धनगढ़ीमा जारी सर्वाधिक धनराशिको 5 मुख्यमन्त्री सुदूरपश्चिम खप्तट गोल्ड कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ। धनगढ़ी रंगशालामा शुक्रबार बागमती युथ क्लबसँग पेनाल्टी सुटआउटमा 4-3 गोल अन्तरले पराजित भएपछि एनआरटी बाहिरिएको हो। प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय 2-2 गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा बागमतीका अमूल श्रेष्ठ, विजय घनाल, हिमाल घनाल र अनिल राणा मगरले गोल गरे तर सुमन राईरी पेनाल्टीमा चुके। एनआरटीका शिव गुरूङ, दिपेश घले र मेसुके ओवारले गोल गरे तर आन्द्रे थियरी र सञ्जीव विष्टले पेनाल्टीमा गोल गर्न सकेनन्। पेनाल्टी अघि एनआरटीले 2 गोलको अग्रता जोगाउन सकेन जसको कारण एनआरटी पहिलो खेलबाटै बाहिरिन बाध्य भयो। युएमा हुने आईसीसी विश्वकप क्रिकेट लीग 2 का लागि नेपाली राष्ट्रिय टीमको शुक्रबार विदाई गरिएको छ। नेपाली टीमका मुख्य प्रशिक्षक पुबुदु दासनायकले टीमको अबको चुनौती एक दिवसीय मान्यतालाई जोगाउने रहेको र आफू नेपाल आएपछि T20 बढ़ी केन्द्रित भएकाले एक दिवसीय खेलमा त्यति ध्यान नदिएको बताए जसका कारण त्रिकोणात्मक सिरिज अगाडि श्रीलंकामा 4 एक दिवसीय खेल खेल्ने योजना बनाएको बताए। साथै कप्तान सन्दीप लामिछानेले T20 एक दिवसीय ढल्न केही चुनौती भएको तर अहिलेको टीम त्यो चुनौतीलाई पार गर्नेमा विश्वस्त रहेको प्रतिक्रिया दिए। नेपाली टीम शनिबार 4 अभ्यास खेलका लागि प्रस्थान गर्नेछ। नेपाल श्रीलंकाबाटै युए जाने कार्यक्रम रहेको छ। त्रिकोणात्मक सिरिजका लागि नेपालबाट 16 खेलाड़ीलाई अन्तिम सूचीमा राखिएको छ। नेपाली टीमले युए जानु अगाडि एक साता श्रीलंकामा प्रशिक्षण गर्नेछ। लीग 2 नेपालले अहिलेसम्म 8 खेलमा 4 जित र 4 हार बिहोरेको छ। नेपालको कुल 8 अङ्क छ।
अब मौसम। आगामी 24 घण्टामा प्रदेश नम्बर 1 गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेश र पहाड़ी भागमा आंशिक बदली भई उच्च हिमाली क्षेत्रका केही स्थानमा हिमपातको सम्भावना रहेको छ भने बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 24.2 डिग्री सेल्सियस, न्यूनतम 10.9 डिग्री सेल्सियस, काठमाण्डौको अधिकतम 25.2 डिग्री सेल्सियस, न्यूनतम 9.5 डिग्री सेल्सियस, पोखराको अधिकतम 25.8 डिग्री सेल्सियस, न्यूनतम 11 डिग्री सेल्सियस, वर्षा 3.2 मिलीमिटर, वीरेन्द्रनगरको अधिकतम 27.5 डिग्री सेल्सियस, न्यूनतम 9.5 डिग्री सेल्सियस र दिपालको अधिकतम 29.1 डिग्री सेल्सियस, न्यूनतम 8.4 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुरू। काठमाडौँ उपत्यकामा कोरोना भाइरसको रोकथामका लागि लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हट्यो। बढ़दो प्रविधिको प्रयोगसँगै साइबर सुरक्षालाई थप मजबूत बनाउन समयानुकूल कानून निर्माण गर्नुपर्ने संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको भनाई र पाकिस्तानको पेशावर शहरस्थित एक शिया मस्जिदमा आत्मघाती बम विस्फोट कम्तीमा 30 जनाको मृत्यु। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।